आज हामी नेपाली स्टार्टअपहरूको संसारमा एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, बिजनेस मोडल क्यानभस, जसलाई छोटकरीमा बीएमसी भनिन्छ।
हो, बीएमसी।
हामीसँग बिजनेस मोडल क्यानभस नेपाल रणनीतिक योजना उपकरण गाइड भन्ने एउटा स्रोत छ। यसले यो कसरी नेपाली उद्यमीहरूका लागि महत्त्वपूर्ण बनेको छ भनेर देखाउँछ।
साँच्चै
यो वास्तवमा एउटा पानामा अट्ने 9 खण्ड भएको भिजुअल नक्सा जस्तै रहेछ, होइन? जसले कुनै पनि व्यवसाय कसरी चल्छ भनेर देखाउँछ। मतलब कसरी ग्राहकलाई मूल्य दिन्छ, कसरी आम्दानी गर्छ र मुख्य गतिविधिहरू के हुन्, यो सब।
हो, ठ्याक्कै, एकदम सरल तर शक्तिशाली।
रमाइलो कुरा के छ भने यसले काठमाडौँको टेक हबदेखि विराटनगरको औद्योगिक क्षेत्रसम्म ती लामा 60-70 पृष्ठका परम्परागत बिजनेस प्लानलाई विस्थापित गर्दैछ रे।
हो, र यसको मुख्य कारण नेपालको तीव्र गतिमा परिवर्तन भइरहेको परिवेश हो। यहाँ कस्तो छ भने नियमहरू छिटै बदलिन्छन्, बजारका अवसरहरू अचानक देखा पर्छन्।
हो त,
नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसिसिआई जस्ता संस्थाहरूले पनि देखेका छन् कि खै धेरैजसो स्टार्टअपले पहिलो 18-24 महिनामै आफ्नो व्यापार मोडल परिवर्तन गर्छन्।
ए हो र,
अठार 24
महिनामै
हो। परम्परागत योजना यस्तोमा कामै लाग्दैन, मतलब छिट्टै पुरानो हुन्छ, तर बीएमसीले तुरुन्तै
छाँटकाँट गर्न मद्दत गर्छ है नि त।
हो, एकदम। अनि समय र लागतको त कुरै नगरौँ, परम्परागत योजना बनाउन 4-5 महिना अनि 50,000 देखि 1.5 लाखसम्म लाग्न सक्छ। जबकि बीएमसी खै 2-4 घण्टामै बस्दा 5-15 हजारमा मजाले बन्न सक्छ। यो निकै ठुलो फरक हो नि।
हो त नि। अनि नेपालको आफ्नै विशेषताहरू पनि छन्, जस्तै सीमित भेन्चर क्यापिटल। 7 आर्थिक वर्ष 80-81 अन्त्यसम्म करिब 5 अर्ब रुपियाँ स्वीकृत गरे पनि क्षेत्रीय स्तरमा त यो अझै कम छ।
एकदम। यस्तो अवस्थामा बीएमसी झनै जरुरी देखिन्छ, किनभने यसले स्टार्टअपलाई आफ्नो आइडिया छिटो र कम खर्चमा परीक्षण गर्न सघाउँछ।
जस्तै कुनै उदाहरण छ?
नि खाल्टीलाई हेरौँ न। उनीहरूले सुरुमा व्यक्तिदेखि व्यक्ति, मतलब पी2पी पैसा पठाउने सेवाबाट सुरु गरेका थिए।
ए, सुरुमा त्यो थियो।
हो, उनीहरूले कलेजहरूमा सानो पाइलट प्रोजेक्ट गरेर माग परीक्षण गरे, अनि जब प्रयोगकर्ताको व्यवहार पुष्टि भयो तब मात्र युटिलिटी बिल भुक्तानीमा विस्तार भए।
कति छिटो!
यो हरेक परिवर्तन महिनो होइन, दिनमै सम्भव भयो बीएमसीले गर्दा।
तर यो पश्चिमा फ्रेमवर्कलाई नेपालमा जस्ताको तस्तै ल्याएर मात्रै त हुँदैन होला।
हुँदैन, यसलाई रूपान्तरण नै गर्नुपर्छ। हाम्रो सम्बन्ध केन्द्रित व्यापार संस्कृति होइन, त्यो यसमा महत्त्वपूर्ण छ।
कसरी?
स्रोतले नै औल्याएको छ। यहाँ की पार्टनर्स भन्नाले औपचारिक सप्लायर वा वितरक मात्र होइन, आफन्त, स्थानीय वडाका मान्छे, समुदायका अगुवाहरू पनि पर्छन्, जसको विश्वास र समर्थन बिना त यहाँ काम गर्न गाह्रो हुन्छ नि।
हो त, त्यो त एकदमै नेपाली विशेषता भयो।
हो नि, जस्तै चितवनको एउटा च्याउ खेती स्टार्टअपले आफ्नो गाउँको महिला समूह नै सबैभन्दा महत्त्वपूर्ण ग्राहक र विश्वसनीयताको स्रोत भएको पत्ता लगायो। कस्तो राम्रो कुरा!
साँच्चै अद्भुत।
यसले पुस्तान्तरणमा पनि पुलको काम गर्छ। वीरगंजको 40 वर्ष पुरानो व्यापारी घरामाले ई कमर्समा जाँदा यही बीएमसी प्रयोग गरेर नयाँ डिजिटल अवसर र पुराना व्यापारिक सम्बन्धलाई एकै ठाउँमा ल्याउन सक्यो।
साँच्चै रोचक कुरा। त्यसो भए यो बीएमसीको 9 खण्डहरू नेपालका लागि कसरी अनुकूलित हुन्छन् त? अलि छोटकरीमा हेरौँ न। सुरु गरौँ ग्राहक खण्ड, कस्टमर सेगमेन्ट्सबाट।
हुन्छ। यहाँ केवल जनसङ्ख्याको तथ्याङ्क हेरेर मात्र पुग्दैन, सहरी र ग्रामीण ग्राहकको आवश्यकता कति फरक छ त्यो बुझ्नु पर्यो।
जस्तो स्वास्थ्य टेक कम्पनीहरूको अनुभव
हो, अनि विदेशमा बस्ने नेपाली डायस्पोराको विशेष माग, जसरी हाम्रो पात्रोले बुझ्यो, र सरकारी वा संस्थागत ग्राहकहरूसँग काम गर्ने तरिका पनि फरक हुन्छ।
ठिक हो। अनि मूल्य प्रस्ताव, भ्याल्यु प्रपोजिसन, नि ग्राहकलाई के दिने?
नेपालमा यो प्राय आधारभूत सामाजिक वा दैनिक चुनौतीहरू समाधान गर्ने कुरासँग जोडिएको हुन्छ जस्तो लाग्छ। जस्तै ई सेवाले ब्याङ्कको लाइन बस्नुपर्ने झन्झट हटायो, होइन?
हो, अनि बन्दको बेला पनि काम लाग्यो।
फुड मण्डुले व्यस्त जीवनमा समय बचायो, विशेष गरी भूकम्पपछि त यसको भूमिका झनै महत्त्वपूर्ण भयो। यस्ता समाधानले साँच्चै जीवन सजिलो बनाएको छ।
अनि ई सेवा दिए बापत आम्दानी कसरी गर्ने? राजस्व स्रोत, रेभेन्यू स्ट्रिम्स, यसमा के छ नेपालको लागि विशेष?
यसमा नेपालको आर्थिक अस्थिरता र भर्खरै विकास हुँदै गरेको डिजिटल भुक्तानी प्रणालीलाई ध्यानमा राख्नुपर्छ। स्रोतले मेरो लगानीको सानो सानो सदस्यता शुल्क मतलब माइक्रो सब्सक्रिप्सन मोडेललाई उदाहरण दिएको छ।
ए, त्यो पनि एक तरिका भयो।
अनि नेपाल हाइकिङ टिमले अफ सिजनमा अन्य व्यवसायसँग सहकार्य बी2बी गरेर आम्दानी गर्ने तरिका, प्रभु पे जस्ता कम्पनीले रेमिटान्समा केन्द्रित भएर पनि राम्रो गरेका छन्।
बुझ्यो, अब आयो खर्चको कुरा, लागत संरचना।
हो, र अवश्य पनि आम्दानी गर्न खर्च लाग्छ। यहाँ नेपालमा केही लुकेका तर महत्त्वपूर्ण लागतहरू हुन्छन् जसलाई अक्सर खै व्यवस्था गरिन्छ।
जस्तै?
जस्तै बिजुली गइरहने हुँदा डबल इन्टरनेट लाइन राख्नुपर्ने, इन्भर्टर राख्नुपर्ने बाध्यता, सरकारी नियम पालना गर्दा लाग्ने खर्च र समय।
हो त नि, यी लुकेका खर्चहरू हुन्।
अनि दक्ष कर्मचारी पाउन र टिकाउन गरिने लगानी, आफ्नो आइडिया बौद्धिक सम्पत्ति संरक्षण गर्ने खर्च, यी सबै सोच्नुपर्छ।
अनि विभिन्न क्षेत्रका लागि पनि यसको अनुकूलन फरक हुन्छ होला है?
अवश्य, टेक स्टार्टअप जस्तै फ्युज मसिन्स ले विश्वव्यापी बजार हेर्ला, कृषि व्यवसाय जस्तो खेती ले आपूर्ति श्रृङ्खला र मौसममा ध्यान दिनुपर्ला, पर्यटन जस्तो एल्पाइन एडभेन्चर ले सिजन अनुसारको योजना बनाउनु पर्ला।
अनि सहकारीहरू नि?
सहकारीहरूले त झन् आफ्ना सदस्यहरूको बहुभूमिका, उनीहरू ग्राहक पनि, मालिक पनि, आपूर्तिकर्ता पनि हुन सक्छन्, त्यसलाई ध्यान दिनुपर्छ।
भनेपछि संक्षेपमा भन्दा, बिजनेस मोडल क्यानभास नेपाली उद्यमीहरूका लागि निकै शक्तिशाली र लचिलो औजार हो, तर यसलाई स्थानीयकरण गर्नुपर्छ।
एकदम
राम्रो कुरा के छ भने यसका लागि स्थानीय स्रोतहरू पनि उपलब्ध छन्। काठमाडौँ, पोखरा, धरान जस्ता शहरहरूमा वर्कसपहरू हुन्छन्।
हो, नेपाली भाषामै टेम्प्लेटहरू पाइन्छन्। वान टु वाच जस्ता संस्थाहरूले मेन्टरसिप दिन्छन्। डिजिटल उपकरणहरू पनि छन्।
त्यसो भए त सुरु गर्न गाह्रो छैन?
छैन। यसको खास महत्त्व भनेको यसले व्यापारलाई स्पष्टता दिन्छ, परिवर्तनसँगै हिँड्न सघाउँछ अनि सञ्चारमा मद्दत गर्छ, चाहे त्यो लगानीकर्तासँग होस्, आफ्नै टिमसँग होस् वा पुराना र नयाँ पुस्ता बीच नै किन नहोस्।
रणनीति बनाउन सजिलो बनायो भनौँ न।
हो, यसले रणनीतिक योजनालाई केही विज्ञहरूको पहुँचबाट निकालेर सबैको लागि सहज बनाउँछ। यो सुरुमै पर्फेक्ट हुनुपर्छ भन्ने पनि छैन, निरन्तर सुधार गर्दै लैजाने प्रक्रिया हो।
स्रोतले त क्यानभासमा काम आजै सुरु गर्न जोड दिएको छ, तर एउटा कुरा सोच्न मन लाग्यो, नेपालको यो अनौठो मिश्रण जहाँ परम्परा पनि छ र द्रुत डिजिटल रूपान्तरण पनि भइरहेको छ, यसलाई हेर्दा भविष्यमा रणनीतिक योजनाको लागि नेपालकै मौलिक परिवेशबाट जन्मिएको, सायद हाम्रो स्थानीय ज्ञान र अभ्यासलाई यस्ता विश्वव्यापी फ्रेमवर्कसँग जोडेर बनाइएको कुनै नयाँ औजार पाउँला कि के लाग्छ?
खै, त्यो त एकदमै विचारणीय प्रश्न हो। हुन सक्छ, भविष्यले के देखाउँछ हेर्दै जाउँ।